यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड़। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड़। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका तीन नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु। र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो खस्दा कम्तीमा सात जनाको मृत्यु।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड़ दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अरियालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरूबीच सिकाइत तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायहरूलाई पत्राचार गरिएको छ। वैदेशिक भ्रमणलाई पूर्व स्वीकृतिको दायरामा ल्याउने र फर्किएपछि प्राप्त ज्ञानको अनिवार्य संस्थागत आदान प्रदान गराउने प्रधानमन्त्री कार्यालयको यो नयाँ कदमले वैदेशिक भ्रमणको उद्देश्य र सान्दर्भिकतालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसै गरी सरकारले गत भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अरियालको संयोजकत्वमा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा गरूडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जायसवाल, उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। गरूडा नगरपालिका 6 पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको वैद्यनाथ धाम गएका थिए। बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा आज झारखण्डको कोरडरमा जिल्ला स्थित सतगावा थाना क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको जनाइएको छ। नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। कांग्रेसको संस्थापन पक्ष इतरको आजदेखि काठमाडौँमा शुरू राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूले मुलुकमा संकट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभयो। भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ। कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो। समारोहमा पूर्व सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकमा जेएनजी आन्दोलनको घटना जस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो। पार्टीका नेता एवं पूर्व मन्त्री एनपी साउदले नियमित 15 महाधिवेशन तोकिएको अवस्थामा कुनै व्यक्तिको महत्वाकांक्षाका कारण हतारमा विशेष महाधिवेशन गर्नुपर्दा पार्टी समस्यामा परेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले हिजो राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौं मुख्यमन्त्री बन्नुभएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमनबहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी अयर बम आर्थिक मामिला राज्यमन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेशसभाको बैठक भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। 110 सदस्यीय बागमती प्रदेश सभाका 6 सदस्य गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्नु भएपछि हाल सभामा कायम 104 सदस्यको बहुमत सिद्ध गरी सरकार निर्माण गर्न वा जोगाउन 53 सांसदको समर्थन आवश्यक पर्छ। गृहमन्त्री सुधन गुरूङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरूङले कारागारमा रहेका निर्दोष जेएनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट गर्नुभयो। गृहमन्त्री गुरूङले जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि उल्लेख गर्नुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कैदी बन्दीको मानवाधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानूनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदीबन्दीको मानवाधिकार निरीक्षण उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले कारागार मानवाधिकार हनन गर्ने ठाउँ नभएको स्पष्ट गर्दै कारागारभित्र हुने मृत्यु, यातना तथा कुटपिट जस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाफदेही बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनुभयो। बाल सुधार गृहमा यातना र कुटपिटको अन्त्य गरी शिक्षा, सिप विकास, खेलकुद, सृजनात्मक गतिविधि तथा परिवारसँग नियमित सम्पर्कको व्यवस्था गर्नुपर्नेमा समेत सांसदहरूले जोड़ दिनुभयो। बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कारागारमा रहेका कैदीबन्दीको पुनर्स्थापना तथा सुधारका लागि प्रभावकारी मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र न्यायिक व्यवस्थामा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले कारागारका रोगी कैदीको उपचार तथा व्यवस्थापनका लागि हालको व्यवस्था पर्याप्त नभएको बताउँदै दीर्घ रोगी कैदीका लागि कारागारभित्रै आवश्यक मापदण्ड अनुसार उपचार तथा स्वास्थ्य निगरानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन प्रतिवेदन 2083 सर्वसम्मतिले पारित भएको समितिका सभापति समीक्षा बाँसकोटाले जानकारी दिनुभयो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल एवं प्रभावकारी बनाउने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उहाँले सरकारका सबै काम कार्यवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने स्पष्ट गर्नुभयो। मन्त्री पोखरेलले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो। विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समय सापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसंचार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा आज नेपाल दूरसंचार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो। छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड़ दिँदै नेपाल टेलिकम प्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यस अनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। सरकारले चालू आर्थिक वर्षलाई दूरसंचार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढ़ाएको उल्लेख गर्दै उहाँले अब कामको परिणाम देखिनुपर्ने बताउनुभयो। सरकारले सिंहदरबारभित्र सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कार्यालय समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले खाद्य बिक्री कक्ष सञ्चालनमा आएपछि सिंहदरबारमा कार्यरत कर्मचारी तथा सेवाग्राही खुशी देखिन्छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छेउमा रहेको सुलभ मूल्य खाद्य बिक्री केन्द्रमा खटिएका कर्मचारीलाई दिनभरि भ्याइ नभ्याइ छ। उहाँहरू बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म नै सेवाग्राहीको जिज्ञासा मेटाउनदेखि सामान प्याक गर्न व्यस्त देखिनुहुन्छ। बिक्री कक्षबाट चामलका बोरादेखि दाल, नुन, तेल, मसला, साबुन लगायतका सामान बोकेर निरन्तर बाहिरी रहेका ग्राहकहरू अधिकांश त सिंहदरबारभित्रकै कर्मचारी छन् भने केही सेवा लिन आउनेहरू समेत रहेका छन्। सरकारले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई लक्षित गरेर शुरू गरेको बिक्री कक्षबाट शुरूआतकै दिन 1,00,000 बढ़ीको सामान बिक्री भएको केन्द्रले जनाएको छ। कर्णालीको सिमीको दालदेखि कोदो, फापरको पिठो लगायत भान्सामा चाहिने सबै सामग्री छुटसहित बिक्री गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रका अनुसार बिक्री कक्षमा दैनिक उपभोगका 142 प्रकारका खाद्य सामग्री राखिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिंहदरबार बिक्री कक्ष प्रमुख जयचन्द्र न्यूपाने घरायसी प्रयोगका सामग्रीका साथै स्टेशनरी, ग्यास, चिनी लगायतका सम्पूर्ण सामग्री तत्काल थप गर्ने तयारी भइरहेको जानकारी दिनुहुन्छ।
अफिसियल सामग्रीहरू हाम्रो स्टेशनरी सामग्रीहरू पनि बिक्री वितरण हुने हो, ग्यास पनि आउने। हामीले अब यो मन्त्रालयसँग पनि रिक्वेस्ट गरेर यतापट्टिको यो पनि खाली छ, यसलाई पनि हामीले विस्तार गर्नलाई।
दैनिक उपभोगमा चाहिने सामग्री कार्यालयकै आडामा पाइने भएपछि खास गरी महिला कर्मचारीलाई विशेष राहत पुगेको संसद सचिवालयमा कार्यरत रक्षा बस्याल बताउनुहुन्छ।
छुट्टै किन्न भनेर टाइम निकालेर जानु परेन, अफिस आएको टाइममा एकछिन ब्रेक टाइममा आएर लिन सकियो सामान।
बिहान 9:30 बजे बिक्री कक्ष आइपुग्नुभएका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अजय गुरूङ सहुलियत पसलले समय र इन्धनको बचत गर्ने विचार व्यक्त गर्नुहुन्छ।
खाद्यान्न लगायतको सामानहरू सबै भिजिट गर्दैछु, डिस्काउन्ट रहेछ, राम्रै रहेछ, यो एकदम राम्रो भन्छु म। समयको पनि बचत भयो, टाढो जानु परेन, इन्धनको पनि बचत।
नेपाली किसानका उत्पादन मात्रै रहेको यस बिक्री केन्द्रमा अर्ग्यानिक खाद्य सामग्री खोज्नेहरू बढी आउने गरेका छन्। खाद्य वस्तुको बजार भाव बढेका बेलामा सरकारले नेपाली उत्पादन आफूले काम गर्ने कार्यालय अगाडि नै सुलभ मूल्यमा उपलब्ध गराउनुले राहत मिलेको महसुस गर्नुहुन्छ डाटा सेन्टरमा कार्यरत देवराज पौडेल।
विशेष किचन साइडमा चाहिने सम्पूर्ण चिजहरू सस्तो राम्रो नेपाली पनि आउने खाले भेटिएको छ। सिंहदरबारभित्र इको कर्मचारीहरूलाई चाहिँ धेरै सजिलो हो।
सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न मन्त्रालयहरू, आयोगहरू र संघीय संसद, नेपाल टेलिभिजन र रेडियो नेपाल लगायतका निकायमा स्थायी र करार गरी झन्डै 6,000 कर्मचारी कार्यरत छन्। कम्पनीले हाल देशभर 193 स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ। त्यसो त यसअघि नै दुग्ध विकास संस्थानले सिंहदरबारभित्र दुग्धजन्य वस्तुको बिक्री कक्ष सञ्चालन गर्दै आएको छ। सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न र चुस्त कर्मचारी संयन्त्रको अवधारणा सफल बनाउन खटिएका कर्मचारी तथा सेवाग्राहीका लागि सरकारले शुरू गरेको सुलभ मूल्य पसलले कार्यालय समय सकेर घर फर्कदा बाँकी रहने किनमेलको झन्झट पनि अन्त्य गरिदिएको छ।
सर्पदम सर रेबिज विरूद्ध प्रयोग हुने खोप नियमित खरिद प्रक्रिया अन्तर्गत 25,800 भाइल प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश विरूद्धको 8,200 भाइल र रेबिज विरूद्धको 17,600 भाइल खोप प्राप्त भई टेकु स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको जानकारी दिनुभयो। यसैबीच गर्मीसँगै मध्य प्रदेशमा सर्पदंशका घटना बढ़न थालेपछि सर्पदंश विरूद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन शुरू गरिएको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड़ दिएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय मानवाधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समिति सदस्यहरूले नागरिकका अधिकारसँग जोड़िएका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै समस्याको समाधान आयोगबाट मात्रै सम्भव नहुने भन्दै राज्यका सम्बन्धित निकायसँग सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 युवा सम्मेलन आजदेखि काठमाडौँमा शुरू भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बाल बालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाई, स्वच्छता, जल सुरक्षा तथा लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण लगायत विषयमा छलफल हुने जानकारी दिइएको छ। नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपालको आयोजनामा र संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा आयोजित सम्मेलनमा 7 प्रदेशका 180 भन्दा बढ़ी युवाको सहभागिता छ। काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्राध्यापक डाक्टर बराललाई नियुक्त गर्नुभएको हो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा 7 कामदारको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। राज्यद्वारा सञ्चालित जलविद्युत परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत निगमको निर्माणस्थलबाट 19 कामदारलाई उद्धार गरिएको थियो। जापानमा भारी वर्षापछि गएको बाढ़ी र पहिरोका कारण कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं यात्रु निरिता विमानस्थलमा अलपत्र परेका छन्। सड़क तथा रेल सेवा अवरूद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। हिजो साँझदेखि परेको अत्याधिक वर्षाका कारण चिवा प्रान्तका विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढ़ेको थियो। इण्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा 269 विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ। स्थानीय संचार माध्यमका अनुसार कारो रिजेन्सीका 5 विद्यालयका विद्यार्थीमा खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विद्युत नियमन आयोगले विद्युत उत्पादक र ठूला उपभोक्ता बीच ओपन एक्सेस मार्फत विद्युतको कारोबार विस्तार गर्न सघाउने उद्देश्यले 2 निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले साउन 28 ब्यालेन्सिङ एण्ड सेटलमेन्ट डिरेक्टिभ 2083 र ग्रिभान्सेस रिडेसल मेकानिजम फर ओपन एक्सेस कस्टमर्स डिरेक्टिभ 2083 सार्वजनिक गरेको हो। निर्देशिकाले ओपन एक्सेस अन्तर्गत हुने विद्युत कारोबारको हिसाब किताब, वास्तविक उत्पादन तथा खपतमा हुने अन्तर, शुल्क भुक्तानी र विवाद समाधानको छुट्टै संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको छ। आयोगले सरकार भएकाहरूबाट 30 दिनभित्र राय, सुझाव तथा प्रतिक्रिया माग गरेको छ। सम्झौता र वास्तविक विद्युत प्रवाह बीच फरक परे कसरी हिसाब मिलाउने र कारोबारमा विवाद भए कसरी समाधान गर्ने भन्ने विषयलाई निर्देशिकाले समेटेको छ। मस्यौदामा सम्बन्धित संस्थाले 7 दिनभित्र आवश्यक मिटरिङ तथ्याङ्क उपलब्ध गराउनु पर्ने, नोडल एजेन्सीले त्यसपछि डेभिएसन गणना गरी बिल तयार गर्ने र सम्बन्धित पक्षले तोकिएको समय भित्र शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि संकलित रकम योग्य पक्षलाई वितरण गर्ने प्रस्ताव समेत गरिएको छ। आयोगले 30 दिनभित्रमा आएका राय सुझावहरूका आधारमा निर्देशिकालाई अन्तिम टुङ्गो लगाउने र कार्यान्वयनमा लैजाने जनाएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष 2082-83 त्रैमासिक अवधिसम्म 4,55,68,00,000 खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा 60.68% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा 2,83,60,00,000 रहेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कर्जा लगानी र आमदानीमा भएको उत्साहजनक वृद्धि एवं सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेको कारण खुद मुनाफा बढेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 बैंकको खुद ब्याज आमदानी 11,96,61,00,000 पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा 17.85% बढ़ी हो। त्यसै गरी बैंकको कुल सञ्चालन आमदानी 13,18,55,00,000 14.19% बढ़ेर 15,05,66,00,000 पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
आउँदो अगस्त 30 मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच शुक्रबार विदाई गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर टोली मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्। नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर 3 बहराइन, तेस्रो खेल सेप्टेम्बर 5 मलेसिया र चौथो खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष 2 सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष 3 सन् 2027 बंगलादेशमा हुने एक दिवसीय एसिया कपमा छनौट हुनेछ। स्कटल्याण्डले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 खेलमा क्यानाडालाई 170 रनले पराजित गरेको छ। खेलमा स्कटल्याण्डले टस जितेर ब्याटिङ गर्दै 7 गुमाएर 348 रनको लक्ष्य दिएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 0.9 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस वर्षा 19 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस वर्षा 78.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस वर्षा 34.3 मिलिमिटर र दिपायलको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस वर्षा 12.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड़। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड़। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु। र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।